ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊजु बिल्लाहि मिन شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فعن عبد الرحمن ابن أبي قراد رضي الله تعالى عنه قال توزع رسول الله صلى الله تعالى عليه وسلم يوما فجعل أصحابه يتمسحون بودوئه فقال لهم النبي صلى الله تعالى عليه وسلم ما يحملكم على هذا قالوا حب الله ورسوله قال من سره أن يحب الله ورسوله أو يحب الله ورسوله فليصدق حديثه إذا حدث وليؤدي أمانته إذا اؤتمن وليحسن جوار من جاوره। ये एक हदीस है जो आपके सामने पढ़ी गई। इसकी रिवायत करने वाले सहाबी हजरत अब्दुर्रहमान इब्न अबी कुराद रजी अल्लाह ताला अन्हो फरमाते हैं कि एक मरतबा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने वजू फरमाया। आप सल्लल्लाहु अलैहि वसल्लम के सहाबा उस वुजू के पानी को लेकर अपने जिस्मों और चेहरों पर मलने लगे तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने उन हजरात सहाबा से फरमाया मा यहमिलुकुम अला हादा, ऐसा करने पर कौन सी चीज तुमको उभार रही है, आमादा कर रही है, यानी तुम लोग ऐसा क्यों कर रहे हो। तो उसके जवाब में हजरत सहाबा रिजवानुल्लाह ताला अली मजमईन ने अर्ज किया हुब्बुल्लाह व रसूलिही, अल्लाह और उसके रसूल पाक सल्लल्लाहु ताला अली वसल्लम की मोहब्बत में हम तो ऐसा करते हैं। उस पर नबी करीम सल्लल्लाहु ताला अली वसल्लम ने इरशाद फरमाया मन सर्रहु अन युहिब्बल्लाह व रसूलहु, जिस आदमी को ये बात पसंद हो कि वो अल्लाह ताला और उसके रसूल पाक सल्लल्लाहु ताला अलैहि वसल्लम से मोहब्बत करे, औ युहिब्बुल्लाह व रसूलहु, या अल्लाह ताला और उसके रसूल पाक सल्लल्लाहु ताला अलैहि वसल्लम उसके साथ मोहब्बत करें, तो फलयस्दुक हदीसहु इज़ा हद्दसा, तो उसको चाहिए कि जब बात करे तो सच्ची बात करे। वलयुअद्दी अमानतहु इज़ा तुमिना, और उसके पास जब कोई अमानत रखी जाए तो उस अमानत को अदा करने का एहतमाम करें। वल योहसिन जवारमन जावरहु, और अपने पड़ोसी के साथ अच्छा सलूक करें। ये तो हदीस पाक का तर्जमा है, उसकी मुख्तसर वजाहत आपके सामने पेश करता हूं। सबसे पहले तो ये के ये सहाबी बतलाते हैं कि एक दिन नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने वजू फरमाया तो हजरात सहाबा आप सल्लल्लाहु अलैहि वसल्लम के वजू के पानी को लेकर अपने चेहरों और जिस्मों पर मलने लगे। हजरात सहाबा रिद्वानुल्लाह ताला अलैहिम अजमईन का आम मामूल ये था कि जब नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम वजू फरमाते थे तो आप सल्लल्लाहु ताला अलैहि वसल्लम के वजू के पानी को लेकर अपने जिस्मों और चेहरों पर मलते थे। यहाँ हदीस की शराह करने वाले उलमा ने लिखा है कि वजू के पानी का दो मतलब हो सकता है। एक तो ये है कि वजू करते वक्त नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के आज़ाए मुबारका से जो पानी वुजू के दौरान अलग होकर नीचे गिरने वाला होता था, सहाबा उसको लेकर अपने हाथों में ले लेते थे, नीचे गिरने नहीं देते थे और उसी को अपने जिस्मों और चेहरों पर मल लिया करते थे। एक मतलब तो इसका ये बताया गया। दूसरा मतलब ये है कि उस जमाने में जो है वुजू जब किया जाता था तो बड़े बर्तन के अंदर पानी लेते थे, उमूमन लोटे नहीं होते थे, नल का तो सवाल ही नहीं पैदा होता है। बड़ा तगारा है, उसमें पानी लिया गया और उससे वुजू करते थे। शक्ल ये होती थी कि वुजू शुरू करने से पहले उस बड़े बर्तन को थोड़ा सा झुकाकर दाएं हाथ में ये चुल्लू में पानी लेकर दोनों हाथों को पहुंचों तक धो लेते थे। इस मरतबा ऐसा तीन मरतबा करते थे, उसके बाद फिर अंदर हाथ दाखिल करके पानी ले करके बाकी आजा को धोया जाता था। और जब फारिग हो जाते थे तो वो पानी जो उस बर्तन के अंदर बचा हुआ है, उस बर्तन के पानी के सिलसिले में हजरात सहाबा रिद्वानुल्लाह ताला अली मजमईन जो है बाकायदा उसको ले करके अपने जिस्मों और चेहरों पर मल लिया करते थे। ये दोनों मतलब बयान किए गए हैं और अहादीस और रिवायात से दोनों मतलब की ताईद होती है। चुनांचे बुखारी शरीफ में हजरत अबू जुहैफा रदियल्लाहु ताला अन्हु की रिवायत है, फरमाते हैं कि हज्जतुल वदा से वापसी में जब नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम मकाम मुहस्सब के अंदर ठहरे और नमाज का वक्त आया, हजरत बिलाल रदियल्लाहु ताला अन्हु पानी का बर्तन लेकर के आए वुजू के लिए, आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे वुजू किया और जब वो लेकर जाने लगे तो सहाबा टूट पड़े और उस पानी को लेने के लिए आपस में बाकायदा झगड़ा होने लगा। जिसके हाथ में आ गया आ गया, वो लेकर के अपने चेहरे पर मल रहा है और जिसको नहीं मिला वो जिसके हाथ में आया है उसके हाथ पर हाथ लगाकर पानी की तरी लेकर अपने और जिस्म और चेहरे पर मल रहा है। तो ये वो बर्तन वाला पानी, उसका मतलब साफ वाज़े होता है। दूसरी रिवायत बुखारी शरीफी के अंदर मौजूद है, ग़ज़वा हुदैबिया के मौके पर जब उरवा इब्ने मसूद सक़फ़ी मक्का वालों की तरफ से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ गुफ्तगू करने के लिए आए तो उन्होंने देखा कि हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम जब बलगम निकालते हैं अपने मुंह से, वो बलगम सहाबा नीचे नहीं गिरने देते, अपने हाथों में ले लेते हैं और अपने जिस्मों और चेहरों पर मल लेते हैं। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम किसी चीज का हुक्म देते हैं तो उसको बजा लाने में हर एक सहाबी सबकत करता है। جب نبی کریم صلی اللہ تعالی علیہ وسلم وضو فرماتے ہیں تو اس وضو کے پانی کو لینے کے لیے آپس میں لڑتے ہیں، جب نبی کریم صلی اللہ تعالی علیہ وسلم گفتگو فرماتے ہیں تو سب ایک دم خاموش ہو کر کے نبی کریم صلی اللہ علیہ وسلم کی بات کو سنتے ہیں اور نگاہ جو ہے بھر کر کے نبی کریم آنکھ لگا گویا ٹکٹکی باندھ کر نبی کریم صلی اللہ علیہ وسلم کو دیکھنے کی جرات نہیں کرتے۔ یہ منظر جب انہوں نے دیکھا تو قریش کے سامنے آ کر کے بیان کیا کہ قریش، میں دنیا کے بڑے بڑے بادشاہوں کے پاس گیا ہوں، قیصر، کسرا، نجاشی، لیکن کسی بھی بادشاہ کے آدمیوں کو اس کے ساتھ وہ محبت اور تعلق کا اظہار کرتے ہوئے نہیں دیکھا جو حضرات صحابہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ساتھ کرتے ہیں۔ اور یہ پھر تفصیل بیان کی، اس سے معلوم ہوا وہ جو جسم سے گرتا ہے پانی اس کو لینے میں بھی صحابہ وہی معاملہ کرتے تھے، بہرحال یہ صحابہ کا عام معمول تھا۔ تو حدیث کی روایت کرنے والے یا قصہ روایت کرنے والے صحابی کہتے ہیں ایک روز نبی کریم صلی اللہ تعالی علیہ وسلم نے وضو فرمایا اور جب آپ نے وضو فرمایا تو صحابہ نے اپنی عادت کے مطابق نبی کریم صلی اللہ علیہ وسلم کے وضو کے اس پانی کو لے کر کے اپنے جسم اور چہروں کے اوپر ملنا شروع کر دیا۔ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ان سے پوچھا ما یحملکم علی ھذا۔ اب دیکھیے صحابہ یہ کیوں کرتے تھے، ہر آدمی سمجھ سکتا ہے کہ حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین کو نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ساتھ جو محبت تھی، جو تعلق تھا، اور اس محبت کی وجہ سے وہ ایسا کرتے تھے، لیکن اس کے باوجود حضور صلی اللہ علیہ وسلم ان سے پوچھ رہے ہیں، گویا نبی کریم صلی اللہ علیہ وسلم ان کی زبان سے کہلوانا چاہتے ہیں، معلوم کرنا چاہتے ہیں کہ وہ ایسا کیوں کرتے ہیں۔ کوئی آدمی کوئی کام کر رہا ہو، اس کے کام کے متعلق ایک تو ہم اپنے طور پر فیصلہ کریں کہ وہ اس لیے ایسا کرتا ہے، اور دوسرا یہ کہ ہم اس سے پوچھیں بھائی تم ایسا کیوں کرتے ہو۔ تو یہاں نبی کریم صلی اللہ تعالی علیہ وسلم دراصل حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین کی تربیت کرنا چاہتے تھے اور محبت کا حقیقی تقاضا کیا ہے اس سے ان کو واقف کرنا چاہتے تھے، اس لیے نبی کریم صلی اللہ تعالی علیہ وسلم نے اپنی طرف سے سوال کیا ما یحملکم علی ھذا، کہ ایسا کرنے پر کون سی چیز تم کو آمادہ کر رہی ہے۔ تو جواب میں حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین نے عرض کیا حب اللہ و رسولی، اے اللہ کے رسول، اللہ تعالی اور اس کے رسول کی محبت میں ہم ایسا کرتے ہیں۔ اب دیکھیے جو لوگ عربی زبان، عربی گرامر سے واقف ہیں وہ اس جملے کا مطلب اچھی طرح سمجھ سکتے ہیں۔ عربی زبان میں مصدر کی اضافت کبھی فاعل کی طرف ہوتی ہے، کبھی مفعول کی طرف ہوتی ہے۔ مفعول کی طرف ہو تو حب اللہ و رسولی کا مطلب یہ ہوگا کہ ہم لوگ اللہ تعالی اور اس کے رسول سے محبت کرتے ہیں اس لیے ایسا کرتے، اور فاعل کی طرف اس کی اضافت مانی جائے تو اس کا مطلب یہ ہوگا کہ ہم لوگ چاہتے ہیں کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم ہم سے محبت کریں اس لیے ہم ایسا کرتے ہیں۔ اس ایک جملے میں دونوں مطلب نکل سکتے ہیں، اسی لیے جب انہوں نے یہ بات کہی تو اس کے جواب میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرماتے ہیں من سرہ ان یحب اللہ و رسولہ، جس آدمی کو یہ بات پسند ہو کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ تعالی علیہ وسلم کے ساتھ محبت کرے، وہ پہلے والا مطلب، اور او یحبہ اللہ ورسولہ، یا جو آدمی یہ چاہتا ہو کہ اللہ تعالی اور اس کے رسول پاک صلی اللہ تعالی علیہ وسلم اس کے ساتھ محبت کریں۔ چونکہ وہ چھوٹا سا جملہ جو جواب میں حضرات صحابہ نے عرض کیا تھا اس میں دونوں مطلب نکل سکتے تھے, اور حضور اکرم صلی اللہ تعالی علیہ وسلم تو عربی زبان کے ماہر تھے, فصاحت و بلاغت کے اعلیٰ مقام پر فائز تھے, اس لیے آپ نے اس جملے کے اندر جو دو مطلب پوشیدہ تھے دونوں کا لحاظ کرتے ہوئے یہ بات ارشاد فرمائی. فرماتے ہیں کہ جو آدمی اس بات کو پسند کرتا ہو, اور کون مومن اس کو پسند نہیں کرے گا, ہر مومن یہ چاہتا ہے کہ اللہ اور اس کے رسول کے ساتھ محبت کرے, اور ہر مومن یہ چاہتا ہے کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم اس کے ساتھ محبت کرے. بہرحال نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جو آدمی اس بات کو پسند کرتا ہو, جو چاہتا ہو کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ محبت کرے, یا اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم اس کے ساتھ محبت کریں, تو اس کو چاہیے کہ تین کام کرے. پہلی بات فرمائی فلیصدق حدیثہ اذا حدث, جب بات کرے تو سچی بات کرے. دوسرا فرمایا ولیؤدی امانتہ اذا تمنا, اس کے پاس جب کوئی امانت رکھی جائے تو اس امانت کو ادا کرنے کا اہتمام کرے. اور تیسرا فرمایا ولیحسن جوار من جاورہ, اپنے پڑوسی کے ساتھ اچھا سلوک کرے. یہ تین باتیں ارشاد فرمائی, ان تینوں کی وضاحت میں کروں گا. اس سے پہلے اس حدیث کا جو اصل سبق ہے, نبی کریم صلی اللہ تعالی علیہ وسلم حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین کو جو بتلانا چاہتے ہیں, ان کی جو تربیت کرنا چاہتے ہیں, وہ میں پہلے بتلا دیتا ہوں. یہاں دیکھیے حضرات صحابہ نے حضور کے وضو کے پانی کو لے کر اپنے جسموں اور چہروں پر ملا, اور حضور صلی اللہ علیہ وسلم نے اس کی وجہ پوچھی کہ ہم محبت کی وجہ سے ایسا کرتے ہیں. اب دیکھو یہاں نبی کریم صلی اللہ علیہ وسلم نے ان کو اپنے وضو کے گرنے والے پانی کو لے کر اپنے جسموں اور چہروں پر ملنے سے روکا نہیں, اس لیے کہ جو عاشق زہر ہوتا ہے نا, جس کو محبت ہوتی ہے, وہ تو غیر اختیاری طور پر ایسا کام کرتا ہے. حضور نے یہ نہیں فرمایا کہ ایسا مت کرو, چونکہ محبت جس کے دل میں بسی ہوئی ہوتی ہے وہ تو روکو گے تو بھی ایسا ہی کرے گا محبت میں. حضور صلی اللہ علیہ وسلم نے اس سے منع نہیں کیا, البتہ ان کو سبق سکھلایا. کیا سبق سکھلایا؟ کہ محبت کا اصلی تقاضا وہ نہیں ہے جو تم کر رہے ہو, کیا پانی کو, وضو کے پانی کو لے کر اپنے جسموں اور چہروں پر ملنا, بلکہ محبت کا اصلی تقاضا یہ ہے کہ میں جو باتیں کہوں, میں جو تعلیمات دوں, اس پر عمل کرنے کا اہتمام کروں. آج کیا ہے, ربیع الاول کا مہینہ چل رہا ہے, اور نبی کریم صلی اللہ تعالی علیہ وسلم کی محبت کے نام سے ہم بہت کچھ حرکتیں, بعض کام تو وہ کرتے ہیں جس کی شریعت نے اجازت بھی نہیں دی, جس کو حضرات علماء جو ہے شریعت کے حکم کے خلاف کہتے ہیں, لیکن ہم محبت کے نام سے وہ کر رہے ہیں. گویا حضور اکرم صلی اللہ تعالی علیہ وسلم نے قیامت تک آنے والی پوری امت کو محبت کا اصلی تقاضا کیا ہے وہ بتلایا, کہ اصلی تقاضا یہ ہے کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ارشادات پر اور آپ کی تعلیمات پر عمل کرنے کا اہتمام کیا جائے. تین باتیں جو آپ نے فرمائی وہ تو نمونے کے طور پر ہے, آپ کی ان تعلیمات میں سے تین باتیں نمونے کے طور پر آپ نے فرمائی. پہلی بات فرمائی فلیصدق حدیثہ اذا حدث, جب بات کرے تو سچی بات کرے, بات کے اندر سچائی, یہ گویا اسلام کی بنیادی تعلیمات میں سے ہے. نبی کریم صلی اللہ تعالی علیہ وسلم جن اعلیٰ اور عمدہ اخلاق کی تعلیم دینے کے لیے دنیا میں تشریف لائے, ان میں ایک اہم گویا خلق ہے, ایک عمدہ صفت ہے, نبی کریم صلی اللہ علیہ وسلم اس کی تاکید فرماتے. رات میں نے کہا تھا نا ہرقل کے سوال کے جواب میں کہ یہ نبی تم کو کس چیز کی تعلیم دیتے ہیں, تو تو ابو سفیان رضی اللہ تعالیٰ عنہ نے کہا تھا کہ یا مرونا بالصلاۃ والصدق والعفاف والصلۃ، یہ نبی ہمیں تعلیم دیتے ہیں نماز پڑھنے کی اور سچ بولنے کی. گویا سچائی سچ بولنا یہ نبی کریم صلی اللہ علیہ وسلم کی بنیادی تعلیمات میں سے ہے. آپ نے امت کو اس کی تاکید فرمائی اور حدیث پاک میں بے شمار ارشادات اس نوع کے ہیں. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت بخاری شریف کے اندر ہے، نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں علیکم بالصدق فإن الصدق یهدی الی البر وإن البر یهدی الی الجنہ، تم لوگ سچائی کو لازم پکڑو، اس لیے کہ سچ بولنا آدمی کو نیکی کے راستے کے اوپر لگا دیتا ہے اور نیکی کا راستہ آدمی کو جنت تک لے جاتا ہے. بر ہر نیکی کو کہتے ہیں، تمام نیکی کے کاموں کے لیے عربی زبان کے اندر لفظ بر استعمال کیا جاتا ہے. چنانچہ قرآن میں بھی اللہ تبارک تعالیٰ نے ایک موقع پر لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب ولكن البر من آمن باللہ والیوم الآخر، ایمان سے لے کر اور بھی بہت سارے اعمال کا اس آیت کے اندر اللہ تعالیٰ نے تذکرہ فرمایا. گویا بر تمام اعمال صالحہ کو کہتے ہیں. تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کیا فرماتے ہیں، تم سچائی کو سچ بولنے کو لازم پکڑو. کیوں؟ اس لیے کہ یہ سچ بولنا تم کو لے جائے گا کہاں؟ تمام نیکی کے راستے پر. تمام نیک کام کرنا اس کے نتیجے میں تمہارے لیے آسان ہو جائے گا. دیکھو یہاں نبی کریم صلی اللہ علیہ وسلم نے کوئی آدمی اگر اپنی اصلاح کرنا چاہتا ہے اور نیکی کے راستے پر پڑھنا چاہتا ہے، اختیار کرنا چاہتا ہے، تو اس کے لیے ایک ایسی بنیادی بات بتلائی، ماسٹر کی جس کو کہا جا سکتا ہے. دیکھو لوگ بہت سی مرتبہ چاہتے ہیں کہ ہم کوئی ایسا عمل اختیار کریں جس کی وجہ سے ہماری زندگی کے اندر تبدیلی آ جائے. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں سچ بولنے کی عادت ڈالو، اس کے نتیجے میں تمام نیک اعمال کی آپ کو کیا ہو جائے گی؟ توفیق ہو جائے گی، اور یہ نیکی جو ہے آدمی کو جنت تک پہنچا دیتی ہے. اور اسی حدیث میں آگے حضور فرماتے ہیں وَإِيَّاكُمْ وَالْكِذْبِ، اور اپنے آپ کو جھوٹ بولنے سے بچاؤ، اس لیے کہ فَإِنَّ الْكِذْبَ يَهْدِي إِلَى الْفُجُورِ، جھوٹ آدمی کو گناہ کے راستے کے اوپر ڈالتا ہے. وَإِنَّ الْفُجُورَ يَهْدِي إِلَى النَّارِ، اور گناہ والا راستہ آدمی کو جہنم تک پہنچاتا ہے. گویا یہاں حضور اکرم صلی اللہ تعالی علیہ وسلم نے امت کو ایک ایسی عجیب و غریب بات بتلا دی کہ اگر کوئی آدمی اپنی زندگی میں تبدیلی لانا چاہتا ہے تو اس کے لیے آسان طریقہ یہ ہے کہ سچ بولنے کو اپنے اوپر لازم کر لے اور جھوٹ بولنے سے بچے. چنانچہ واقعات سے اس کی تائید ہوتی ہے. حدیثی کے اندر ایک واقعہ ہے، ایک آدمی نبی کریم صلی اللہ تعالی علیہ وسلم کی خدمت میں حاضر ہوا اور آ کر کے عرض کیا کہ اللہ کے رسول، میں بہت سے گناہوں میں مبتلا ہوں، شراب پیتا ہوں، چوری کرتا ہوں، زنا کرتا ہوں، جھوٹ بولتا ہوں، چار گناہوں کا اس نے تذکرہ کیا. اب میں ان چیزوں کو چھوڑنا چاہتا ہوں، لیکن یہ سارے گناہ بیک وقت ایک ساتھ چھوڑنا میرے لیے مشکل ہے، میں ایک ایک کر کے ان کو چھوڑوں گا، آپ مجھے بتلائیے پہلے میں کس گناہ کو چھوڑوں. اب دیکھیے یہاں اس نے جو گناہوں کی لسٹ بتلائی ہے، شراب پینا، چوری کرنا، زنا کرنا اور جھوٹ بولنا، ہم اور آپ ہوتے تو گویا ہماری نگاہوں میں تو گویا یہ شراب پینا یا زنا کرنا یہ بہت بڑا، پہلے اس کو یوں کہتے کہ بھئی یہ چھوڑو. قربان جائیے نبی کریم صلی اللہ علیہ وسلم کی شان تربیت پر کہ آپ نے جو ہے اس کو کہا کہ جھوٹ بولنا چھوڑ دو. دیکھو اس میں اس کے لیے بھی آسانی، وہ اس کو گویا فوراً قبول کر لے گا. ہر آدمی ان چار چیزوں کا نام سنتا ہے تو گویا اس میں बज़ाहिर ये झूठ बोलना सबसे हल्का काम मालूम होता है, इसलिए वो हुजूर ने फरमाया झूठ बोलना छोड़ दो। उसने कह लिया मैं झूठ नहीं बोलूंगा। उस जमाने के लोग अपने अहदो पैमान के पक्के हुआ करते थे, जो कह दिया उस पर अमल करना है, तय कर लिया कि झूठ नहीं बोलना है। अब क्या हुआ, अब जब शराब पीने को जी चाहा और ख्याल आया कि शराब पीऊं, तो सोचा कि अगर शराब पीऊंगा और मुझसे पूछा जाएगा कि तुमने शराब पी, और मैंने चूंकि तय कर लिया है कि झूठ बोलना नहीं है, इसलिए मैं जवाब में अर्ज करूंगा कि हाँ पी, तो शराब के ऊपर जो सजा है 80 कोड़े, वो सजा मुझ पर लागू की जाएगी, इसलिए उसने शराब नहीं पी। फिर जीना करने का ख्याल आया, वहां भी सोचा कि जीना करूंगा और अगर मुझसे पूछा जाएगा कि तूने जीना किया, अब चूंकि मैंने ये वादा कर लिया है कि मैं झूठ नहीं बोलूंगा, इसलिए मैं इकरार करूंगा कि हाँ जीना किया है, तो जीना की जो सजा है भाई पत्थर मार के खत्म कर दिया जाना, वो मेरे ऊपर जारी की जाएगी, इसलिए उसको भी छोड़ दिया। चोरी का जब ख्याल आया तो यहां पर भी यही सोचा कि अगर चोरी कर ली और बाद में मुझसे पूछा गया कि तूने चोरी की, तो चूंकि मैंने कह रखा है कि मैं झूठ नहीं बोलूंगा, इसलिए मुझे इकरार करना होगा, और इकरार करूंगा तो हाथ काटा जाएगा। गोया झूठ क्या छोड़ा, सारे गुनाह छूट गए, इस झूठ के छोड़ने में सारे गुनाह छूट जाते। इसलिए हकीकत तो यह है कि सच्चाई एक ऐसी जो है ऐसी खसलत है, और जिसको इख्तियार करने से आदमी की जिंदगी के अंदर एक नुमाया तब्दीली आ जाती है। और ये तो बच्चों की तरबियत, औलाद की तरबियत के सिलसिले में भी एक बहुत अहम पॉइंट है। हम अपनी औलाद की जब तरबियत करें तो उनकी तरबियत में उनको बचपन से इस बात की आदत डाली जाए कि वो कभी अपनी जबान से झूठ न बोले, सच के आदी रहें। हजरत कारी अमीर हसन साहब रहमतुल्लाह अलैह, जो हजरत शाह हरदोई रहमतुल्लाह अलैह के यहाँ 60 साल जिन्होंने पढ़ाया, हजरत शेख माना जकरिया साहब रहमतुल्लाह अलैह के बहुत ऊंचे दर्जे के खुलफा में से थे, हजरत शेख ने खुद उनके मुतालिक अपनी सराय का इजहार फरमाया। वो फरमाते थे कि हमारे बचपन के अंदर हमारे बड़े हमको कहा करते थे कि देखो झूठ मत बोलना, झूठ बोलोगे तो मुंह से बदबू आएगी। हदीस में चूंकि आता है नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया कि बंदा जब झूठ बोलता है तो उसके मुंह से एक बदबू आती है कि जिसकी वजह से फरिश्ता 1 मील दूर चला जाता है। तो क्या बचपन में हमारे बड़े हमको ये बात, और जाहिर है जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया तो अल्लाह महाला झूठ बोलने से बदबू आएगी, हमें उस बदबू का एहसास न हो तो ये हमारी कमजोरी की अलामत है। किसी को अगर नजला हुआ है और उसको जो है ऊद का इत्र भी, उसकी खुशबू भी महसूस नहीं होती, तो उसमें ऊद के इत्र की कोई कमी और नुकसान नहीं है बल्कि इसकी बीमारी है। हम भी रूहानी बीमारियों के शिकार होने की वजह से हमें इस बदबू का एहसास नहीं होता, जो अहलुल्लाह है उसको महसूस कर लेते हैं। तो बहरहाल बचपन में कहा हमारे बड़े यूं कहते थे तो हम झूठ नहीं बोलते थे, और एक दूसरे को मुंह सुंघाते थे, देखो मेरे मुंह से कहीं बदबू तो नहीं आ रही। बहरहाल मैं तो यह अर्ज करना चाहता हूं कि औलाद की तरबियत के सिलसिले में ये नुक्ता और ये पॉइंट बड़ी अहमियत रखता है कि बचपन से ही उनको सच बोलने की आदत डाली जाए और झूठ से उनको बचाने का एहतमाम किया जाए, जिसका नतीजा ये होगा कि उनकी तबीयत के अंदर, उनकी मिजाज के अंदर अच्छे अखलाक आएंगे और बुरे आदतों से और बुरे अखलाक से खुद ब खुद बचपन ही में बचने का एहतमाम होगा। इसलिए वह ये बहुत अहम चीज है। और बाकी दो चीजें हैं, दूसरी बात यह है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कोई अमानत रखी जाए तो उसको अदा करने का एहतमाम करें। अमानत का एक मफहूम जो हम और आप सुनते हैं समझते हैं, कोई कीमती चीज किसी के पास रखी जाए तो क्या उसकी हिफाजत की जाए और जब मांगे तो वापस की जाए, ये भी है मतलब। लेकिन अमानत का हकीकी माना दूसरा है, अभी मौका नहीं उसको बयान करने का। और तीसरी चीज जो फरमाई कि अपने पड़ोसियों के साथ अच्छा सुलूक करे, ये भी गोया हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत का तकाजा है और ईमान का तकाजा है। बुखारी शरीफ की एक रिवायत अब पेश करके बात खत्म करता हूँ। हजरत अबू शुरैह रज़ी अल्लाह तआला अन्हु की रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वल्लाहि ला युमिन, वल्लाहि ला युमिन, वल्लाहि ला युमिन, अल्लाह की कसम वो आदमी मोमिन नहीं, अल्लाह की कसम वो आदमी मोमिन नहीं, अल्लाह की कसम वो आदमी मोमिन नहीं। साहबा ने अर्जी किया, मैं या रसूल अल्लाह, अल्लाह के रसूल कौन जिसके मुतालिक आप इतनी तीन बार कसमें खाकर फरमा रहे हैं मोमिन नहीं? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया, मन लाया मनो जारू बवाई कहू, जिससे पहुंचने वाली तकलीफों से उसका पड़ोसी मामून और बेखौफ न हो। आज तो हमारा हाल ये हो गया कि पड़ोसी तो दूर की बात है, हमारे घर के लोग, हमारे माँ बाप, हमारे बीवी बच्चे, हमारे भाई बहन हमारी तकलीफों से मामून नहीं है, फिर हमारे ईमान का क्या हाल होगा? अल्लाह तआला हम सबको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशादात पर अमल की तौफीक और सआदत अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।